بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين، سيدنا ونبينا وحبيبنا وشفينا محمد وآله وأصحابه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وجعلنا منهم أئمة يهدون بأمرنا لما صبروا وكانوا بآياتنا يوقنون. قال النبي صلى الله تعالى عليه وسلم: الدين النصيحة لله ولرسوله ولأئمة المسلمين ولعامتهم. اللہ تبارک و تعالیٰ نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو جن مقاصد کے لیے دنیا میں رسول اور نبی بنا کر کے بھیجا، ان مقاصد کو قرآن پاک میں صاف انداز سے کئی جگہوں پر بیان کیا گیا ہے. سب سے پہلا موقع وہ ہے جب حضرت ابراہیم علیٰ نبینا وعلی الصلاۃ والسلام کعبۃ اللہ کی تعمیر فرما رہے تھے، اور دونوں باپ بیٹے دعائیں بھی کر رہے تھے. ان دعاؤں میں ایک دعا یہ بھی تھی: ربنا وبعث فیہم رسولا منہم یتلو علیہم آیاتک متا ویزکیہم انک انت العزیز الحکیم. یہ ہمارے پروردگار، ان کے درمیان یعنی آگے جو ایک دعا کی تھی کہ ومن ذریتنا امتا مسلمتا لک ربنا وجعلنا مسلمین لک، کہ اللہ تو ہم باپ بیٹوں کو تیرے احکام کے سامنے سر جھکانے والا، سر تسلیم خم کرنے والا بنا دے. مسلم یعنی اس کو جو حکم اس کے آقا کی طرف سے دیا جائے فوراً اس کو بجا لاوے، چونچی راہ نہ کرے. یہ کیوں ایسا نہیں؟ وَمِن ذُرِّيَّتِنَا أُمَّةً مُسْلِمَةً لَكَ، اور اے ہمارے پروردگار تو ہماری اولاد میں سے ایک پوری امت ایسی بنائی ہو جو تیرے احکام کے سامنے سر تسلیم خم کرنے والی ہو. یہ امت محمدیہ جو ہے، یہ دراصل حضرت ابراہیم علیٰ نبینا وعلی الصلاۃ والسلام کی وہ دعا کا نتیجہ ہے جو آپ نے کعبۃ اللہ کی تعمیر کے موقع پر کی تھی. والذی سماکم المسلمین، حضرت ابراہیم ہی نے ہمارا نام مسلم رکھا. تو یہ پوری امت بھی مانگی، اور اس امت کی ہدایت کے لیے اسی موقع پر ایک رسول بھی مانگا. ربنا وبعث فیہم رسولا منہم، اور اللہ انہی میں سے ایک رسول بھی ان کے درمیان میں بھیجیو. کیا کام ہوگا اس رسول کا؟ یتلو علیہم آیاتک، جو ان کے سامنے تیری کتاب کی آیتوں کی تلاوت کریں گے. آیتوں کی تلاوت کا مطلب یہ ہے کہ اس کتاب کے الفاظ کی تعلیم دیں گے. حضرت مولانا مفتی محمد شفیع صاحب رحمۃ اللہ علیہ نے معارف القرآن کے اندر اس آیت کی تفسیر کرتے ہوئے لکھا ہے کہ قرآن کے الفاظ کی تعلیم جو ہے وہ حضرات انبیاء اور خصوصاً نبی آخر الزمان حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی مقاصد باعثت کے اندر اولین مقصد ہے کہ الفاظ سکھائے جائیں. ہمارے یہاں تین طریقے ہیں اس کے لیے. ایک تو ناظرہ کی شکل میں بچوں کو جو قرآن سکھایا جاتا ہے، یہ قرآن کے الفاظ کی تعلیم ہے، دیکھ کر. حفظ کی شکل میں ان کو یاد کرایا جاتا ہے، یہ گویا اس کے الفاظ کی تعلیم ہے، زبانی حفظ کرائی جاتی ہے. اور تجوید و قراءت کی شکل میں اس کو عمدہ اور अच्छे तरीके से पढ़ना सिखाया जाता है। ये जो तीन शोबे हमारे मदरसों में हैं, शोबे नाजरा, शोबे हिफ्ज और शोबे तजवीद व क़िराअत, हज़रत मुफ्ती साहब रहमतुल्लाह अलैह फरमाते हैं ये गोया नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के मकासिद बासत में से अव्वलीन मकसद है। पहला नंबर, आप हजरात जो काम करते हैं, बच्चों को देखकर कुरान जो पढ़ाते हैं, गोया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह तबारक व ताला ने जिन कामों को अंजाम देने के लिए, जिस ड्यूटी की बजावरी के लिए भेजा था, उसमें से पहला काम यह है और बड़ी अहमियत का हामिल है। कुरान के अल्फाज की तालीम नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने अपनी पूरी हयात तय्यबा में इसका बड़ा अहतमाम किया। हजरात सहाबा को बहुत अहतमाम के साथ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम कुरान के अल्फाज की तालीम देते थे, बल्कि ख़ुद जब हज़रत जिब्रील अलैहिस्सलाम कुरान की वही लेकर नाजिल होते थे तो शुरू में ये हाल होता था कि हज़रत जिब्रील जब कुरान के अल्फाज को हुजूर के सामने पढ़ते थे उस वही को पहुंचाने के लिए, तो वही के नुज़ूल के वक्त नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को बड़ी मशक्क़त और बड़ी तकलीफ़ हुआ करती थी। आपका चेहरा सुर्ख हो जाता था और सख्त सर्दी के ज़माने में आपकी पेशानी से पसीने के कतरे मोतियों की तरह लुढ़कते थे और खर्राटों की सी आवाज़ आती थी और इतना बोझ महसूस करते थे, इतना बोझ। रिवायतों में आता है कि अगर आप ऊँटनी पर सवार होते थे, आपकी ऊँटनी कसवा बड़ी तेज़ रफ्तार, कोई ऊँट उसका मुकाबला नहीं कर सकता था, सबको पीछे छोड़ने वाली, अपनी कुव्वत में तेज़ रफ्तारी में सबसे आगे, उस पर सवार होने की हालत में अगर वही नाजिल होती थी तो वही के बोझ की वजह से वो ऊँटनी नीचे बैठ जाती थी और अपना सर चेहरा ज़मीन पर यूँ रख देती। हालांकि वही ऊँटनी पर नाजिल नहीं हो रही, वो तो आप सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल हो रही है और आप उस ऊँटनी पर बैठे हुए हैं, तो महज आपके उस बैठने की वजह से वो इतना बोझ महसूस कर रही है, तो ख़ुद नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम को कितना बोझ मालूम होता होगा। और वही बोझ था जिसने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के बालों के अंदर सफ़ेदी, बुढ़ापे का असर आ गया। वो हज़रत अबू बकर रज़ी अल्लाह ताला ने एक मरतबा बहुत रो कर आपके बालों में सफ़ेद बाल देख कर, आके चंद बाल थे, अर्ज़ किया कि अल्लाह के रसूल आप पर तो सफ़ेदी आ रही है। तो कहा फला सूरह हूद है, सूरह वलमुरसलात ने, फलानी सूरत ने मुझको बूढ़ा बना दिया। ये हालांकि आपको अल्लाह ने ताकत दी थी 40 जन्नती मर्दों के बराबर और एक जन्नती मर्द को दुनिया के 100 मर्दों के बराबर ताकत होती है, या 4000 आदमियों के बराबर आपको अल्लाह ने ताकत दी थी। उसके बावजूद वही के नाजिल होने का असर ये था कि आपके जिस्म उसकी वजह से कमज़ोरी महसूस करता था। तो मैं जो बतलाना चाहता हूँ, आयन उस वक्त हज़रत जिब्रील जब वही के अल्फाज को पढ़ते थे, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ये सोच कर कहीं मैं भूल न जाऊँ, आप भी उनके साथ साथ जल्दी जल्दी वही के अल्फाज पढ़ते थे ताकि भूलने की नौबत ना आए। आप डरते थे कहीं भूल ना जाऊँ। अल्लाह ताला ने इत्मीनान दिलाया आइंदा के लिए कि क्या ला तो हर्रिक बही लिसान का लिता जल बही इन्ना अलैना जमाहू व कुराना, ये नबी जिस वक्त जिब्रील वही लेकर के आवें और आपके सामने कुरान के अल्फाज की तिलावत करें, तो आप जल्दी जल्दी अपनी ज़बान को इसलिए हरकत न दें ताकि उसको उन अल्फाज को याद करूँ। इन्ना अलैना जमाहू व कुराना, कुरान के उन अल्फाज को तुम्हारे सीने के अंदर जमा और महफूज कर देना और उसके बाद आपकी ज़बान से कुराना उसका पढ़वा देना, ये हमारी जिम्मेदारी है। ये अल्लाह ने जब आयत नाजिल फरमाई तो बुखारी शरीफ में इब्न अब्बास रज़ी अल्लाह तआला अन्हु की रिवायत है कि उसके बाद फिर हुजूर अव्वल बस जब वही आती थी तो आप सर झुकाकर खामोश बैठ जाते थे, और जब ही वही के आने का सिलसिला मुकम्मल होता था तो जो कुछ आया होता था वो सब आपको याद हो जाता था। मैं जो कहना चाहता हूँ ये है कि कुरान के अल्फाज को याद करने के लिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम इतना ज़्यादा अहतमाम फरमाते थे। उसके बाद जहाँ वही नाजिल हुई फौरन आप सहाबा में को बुलवा लेते थे, लोगों को आला आ जाओ, आए उनके सामने उनको पढ़ करके सुनाते थे, और कोई लिखने वाला होता था उसके ज़रिए से उसको लिखवा कर भी आप रिकॉर्ड के तौर पर महफूज करवा लेते थे। यह आपका मामूल था, गोया वही के अल्फाज की हिफाजत का आपके यहाँ बड़ा अहतमाम। फिर हजरत साहबा में जो वो हजरत थे जो कुरान को ये कारी कहलाते थे, हजरत अब्दुल्लाह इब्न मसूद हैं, हजरत उबई इब्न काब हैं, हजरत मुआद इब्न जबल हैं, हजरत अब्दुल्लाह इब्न उम्मे मक्तूम हैं, और इसी तरीके से और हजरत साहबा, उनको बड़े अहतमाम से हुजूर ये ख़ास ख़ास सिखलाते थे। इब्न मसूद कहते हैं मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़बान मुबारक से बराह रास्त 70 से ज़्यादा सूरतें याद की। बुखारी में है इस्तक़रउल क़ुरान मिन अरबईन, आप लोगों को ताकीद फरमाते हैं कि चार आदमियों से कुरान पढ़ना सीखो, अब्दुल्लाह इब्न मसूद, सालिम मौला अबा हुज़ैफ़ा, मुआद इब्न जबल और उबई इब्न काब। गोया आप ताकीद फरमा, लोगों को भी कह रहे हैं इनसे सीखो, इनसे सीखो, गोया ये सीखे हुए हैं और दूसरे हजरात साहबा। तो गोया मैं जो कहना चाहता हूँ ये है कि कुरान पाक के अल्फाज को सिखाने का हुजूर सल्लल्लाहु अलैहि वसल्लम के यहाँ बहुत ज़्यादा अहतमाम था। यही वो खिदमत है जिसको आप हजरात भी मकातिब के अंदर अंजाम दे रहे हैं। हमारे यहाँ ये मकातिब का जो क़याम है ना, दरअसल यूँ समझिए कि वो हमारे इस्लामी माशरे के अंदर इस्लाम के और ईमान के बाकी रखने के लिए रीढ़ की हड्डी का काम देता है। आपको मालूम है किसी को मन के में ज़रा सी तकलीफ हो गई तो वो आदमी चलने फिरने से माजूर हो जाता है। रीढ़ की हड्डी में अगर नुकसान आ गया तो चलना फिरना तो क्या, बैठना भी उसके लिए मुश्किल। तो इसी तरीके से ये मकाती भी समझिए कि हमारे इस्लाम और ईमान की बका के लिए रीढ़ की हड्डी की हैसियत रखते हैं। हमारे अकाबिर ने ये मकातिब के क़याम का जो सिलसिला जारी फरमाया उसका मकसद यही है, जहाँ कहीं भी मुसलमान आबाद हों उनके बच्चे गोया उन इस्लामी ज़रूरी चीज़ों से वाकिफ होने चाहिए जो एक मुसलमान के मुसलमान बने रहने बाकी रहने के लिए ज़रूरी समझे जाते हैं। उसमें बुनियादी अकायद हैं अल्लाह की ज़ात और सिफात से मुतालिक, नबियों की रिसालत से मुतालिक, जन्नत दोज़क के मुतालिक, ये बहिश्त समर में या तालीम इस्लाम के पहले हिस्से में शुरुआत है सवाल आप कौन हैं, यानी बैतबार मजहब के आपका नाम क्या है, जवाब मैं मुसलमान हूँ, तो ये क्या है। वहाँ एक हजरत ने आगे फिर सवाल जवाब की शक्ल में एक मुसलमान के लिए जिन अकायद को बया रखना ज़रूरी है वो सब क्या किए हैं बताए। तो हमारे मकतबों में पहली बात तो गोया ईमान की बुनियाद मजबूत की जाती, तो एक एक मुसलमान को बहैसियत मुसलमान के जो अकीदे रखने चाहिए अल्लाह के मुतालिक, अल्लाह की सिफात से मुतालिक, नबियों के मुतालिक, जन्नत दोज़ख के मुतालिक, क़यामत से मुतालिक, वो सब उसमें बताए जाते हैं। दूसरा गोया कुरान पढ़ना सिखाया जाता है और पढ़ना सिखाने देख कर पढ़ना, कुरान चूँकि इस्लाम के मजहबी की एक बुनियाद है उसी पर वह उसी से सारे अहकाम निकले हैं, और उसकी इतनी मकदार जो नमाज में पढ़ सके आदमी और अपनी नमाजों को सही तरीके से अदा कर सके वो ज़बानी याद कराई जाती है। चंद सूरतें सूरह अलम तरह से या सूरह वद्दुहा से लेकर वन्नास तक आप लोग याद कराते हैं बच्चों को, क्यों, ताकि ये बड़ा होने के बाद जब भी अपनी नमाज पढ़ेगा तो जो है नमाज में कितनी किरात करनी हो, जो सूरह अलहम्दो के साथ जो जो सूरतें चंद छोटी छोटी सूरतें इसको वद्दुहा से लेकर यहाँ तक आपने सीख ला दी। गोया आप जिंदगी भर अपनी नमाज को सही करने के लिए جتنا قرآن نماز میں پڑھنا ضروری ہے وہ آپ نے اس کو زبانی سکھلا دیا ہے. دیکھ کر تو پورا قرآن پڑھنا سکھایا اور زبانی اتنا جس سے وہ اپنی نمازوں کو اچھی طرح ادا کر سکے. پھر جو عقائد کے ساتھ قرآن کے اس کے ساتھ پھر کچھ مسائل کہ جو احکام اس کے, ایک آدمی مسلمان بچہ جب بالغ ہوتا ہے تو بالغ ہوتے ہی جو ہے نا اس کے اوپر نماز فرض ہو جاتی ہے, روزہ فرض ہو جاتا ہے. تو نماز کے احکام, نماز کے لیے پاکی ناپاکی, جسم کی, کپڑوں کی, یہ سب طہارت کے احکام, نماز کے ارکان, نماز کے فرائض, واجبات, سنت, مستحبات, آداب, کیا کیا چیزیں مکروہ ہیں, مکروہ تحریمی کیا ہیں, تنزیہی کیا ہیں, کون سے کاموں سے نماز ٹوٹ جاتی ہے, وہ سب پورا آج تو الگ سکھایا گیا, ایک علمی طور پر یاد بھی کرایا نماز کے فرائض کتنے ہیں اتنے ہیں, نماز کے واجبات, اور پھر اس کی ترتیب, نماز پڑھنے کا طریقہ. جیسے آپ عربی کتابوں میں باب و صفت الصلاۃ یا اردو کتابوں میں نماز پڑھنے کا طریقہ, اس طریقے میں کیا اب تک جو آپ نے الگ الگ پڑھا, نماز میں یہ چیز فرض ہے, یہ واجب ہے, یہ سنت ہے, وہ کہاں کس کو فٹ کرنا ہے, وہ اس میں کیا کر دیتے ہیں, بتا دیتے ہیں, وہ سمندر آ گیا ایک پورا ایک اس کی شکل میں. تو وہ آپ پڑھائیں گے, اور پڑھانے کے ساتھ ساتھ جیسا کہ ہمارے یہاں دستور ہے بچوں کو عملی طور پر بھی نماز پڑھنے کا طریقہ مکتب میں سکھایا جاتا ہے. وضو کا طریقہ سکھایا, غسل کا بتلایا, نماز کا طریقہ بتایا, ایک فریضہ جو ہر مسلمان پر ضروری ہے وہ آپ بتلاتے ہیں. پھر روزے کے ضروری مسائل سکھائے جاتے ہیں یہ, اور پھر کچھ ایک عام معلومات ایک مسلمان کو بحیثیت مسلمان کے جن چیزوں سے واقف ہونا چاہیے, نبی کریم صلی اللہ علیہ وسلم کون ہیں, آپ کون سے ملک میں پیدا ہوئے, کون سے ملک کے کون سے شہر میں پیدا ہوئے, آپ صلی اللہ علیہ وسلم کے والد بزرگوار کا نام کیا ہے, دادا کا نام کیا ہے, آپ پر وحی کب آئی, آپ نے جب وحی آنے کے بعد اسلام کی دعوت دینا شروع کیا گیا تو آپ کے ساتھ لوگوں نے کیا سلوک کیا, کیسی کیسی تکلیفیں پہنچائی, پھر آپ اس وطن کو چھوڑ کر کے ہجرت کر کے وہاں سے مدینہ منورہ تشریف لے گئے. یہ ساری باتیں ایک مسلمان کے لیے وہ ایک اسلامی تاریخ کی بنیادی چیزیں جن سے واقف ہونا, صحابہ, صحابی کس کو کہتے ہیں, اسلامی مہینے کون سے ہیں, یہ ساری چیزیں, اور پھر روزہ کا کون سا مہینہ ہے, یہ سب ایک ہمارے مکتب کا جو نصاب ہے نا کورس, وہ چیزیں ہیں جو ایک مسلمان کے مسلمان ہونے کی حیثیت سے ضروری ہیں, اس کے بغیر کوئی مسلمان مسلمان بن سکتا نہیں. یہ بنیادی تعلیم, یہ مکاتب کو اسی لیے قائم کیا گیا. یہ اوپر کے جو بڑے مدرسے ہیں عربی مدرسے, اس میں تو آپ کے ہاں جو سکھایا جاتا ہے وہ فرض عین, اور بڑے مدرسوں میں جو سکھایا جاتا ہے وہ فرض کفایہ ہے, وہ ہر ایک کے لیے جاننا ضروری نہیں. اتنا زیادہ علم ہے کہ بس وہ کسی کو ضرورت پیش آئے گی تو پوچھنے جائے گا, اور یہ تو وہ ہے جو ہر ایک کو جاننا ضروری. تو آپ کی محنت کی بڑی اہمیت ہے, اور آپ جہاں جہاں جن جن مکاتب میں مدرسوں میں پڑھا رہے ہیں اور جن بچوں پر محنتیں کر رہے ہیں, آپ کی اس محنت کی وجہ سے ان کا, اور جب وہ ان کا ایمان محفوظ ہو جائے گا تو اس کے بعد ان کی نسلوں کا بھی, وہ اپنے نسلوں کی ایمان کی حفاظت کریں گے, ان کو جب اپنے ایمان کی قدر ہوگی تو وہ یہ چاہیں گے کہ یہی نعمت اور یہی امانت ہم اپنے نسلوں کو بھی دے کر کے جائیں. تو آپ ایک آئندہ آنے والے ایک سلسلے کو جاری رکھے ہوئے ہیں. ہمیں یہ امانت ملی ہے اپنے اگلوں سے, اور اس امانت کو ہم پہنچا رہے ہیں اپنے بعد والوں کو, وہ پہنچائیں گے اپنے بعد والوں کو. یہ سلسلہ ہویا, آپ کا یہ کام جو ہے وہ صدقہ جاریہ ہے کہ آپ کے بعد بھی اس کا ثواب برابر آپ کو ملتا رہے گا. ایک بچہ چاہے قل ہو اللہ پڑھ کے آپ کو اشارے ثواب کرے یا نہ کرے, لیکن چونکہ وہ نماز پڑھتا ہے وہ نماز آپ کی سکھائی ہوئی ہے, اس لیے اس کا جب ثواب ملے گا تو آپ کو بھی ملے گا. یہ بات طے ہے. گویا یہ ایک عجیب و غریب سلسلہ ہے, اور اسی سے پورے یہ اسلام اور ایمان کا بقا ہے. علامہ اقبال رحمۃ اللہ علیہ بہت بڑے شاعر تو تھے, لیکن فلسفی انہوں نے بہت پڑھی تھی. گویا اس زمانے کے اعتبار سے وہاں جرمنی جا کر کے انہوں نے بہت اونچی ڈگریاں حاصل کی تھی, तो दुनियावी एतबार से बहुत बड़ी डिग्रियां हासिल किए हुए और फिलोसोफी पढ़े हुए थे, तो किसी ने उनसे यही मकतब में पढ़ाने वाले इन मुदरिसिन और मुल्लाओं के मुतालिक, वहाँ यूपी में वो जो है उसको मुल्ला जी कहते हैं बच्चों को जो कुरान पढ़ाता है उसको, तो पूछा था, उन्होंने कहा इनको मत छेड़ो, ये अगर नहीं होंगे तो क्या होगा। वो मैं स्पेन में देख करके आया हूँ, 750 साल तक 800 साल तक मुसलमानों ने बड़े जाहो जलाल के साथ हुकूमत की थी, आज वहाँ कोई अल्लाह का नाम लेने वाला नहीं। वहाँ बड़ी बड़ी मस्जिदें जो कुर्तुबा की जामी मस्जिद, उसको उन्होंने गिरजाघर बना दिया, जितनी भी मस्जिदें सब गिरजाघर बना दी गई। तो कहने का हासिल ये है कि हमारे बुज़ुर्गों को अल्लाह जज़ाए खैर दे कि इस्लामी हुकूमत यहाँ से जो ख़त्म हुई मुग़लों की, उसके बाद 150 साल तक तो अंग्रेज़ों ने हुकूमत की, और अंग्रेज़ों के जाने के बाद अब जो है 60-70 साल ऊपर और होते जा रहे हैं, और ये हिंदुत्व के आलमबरदार अपने हिंदू धर्म का अहया का सिलसिला शुरू किए हुए हैं, क्या क्या करते हैं, लेकिन अल्हम्दुलिल्लाह हमारे बुज़ुर्गों का कायम किया हुआ ये सिलसिला और ये मकातिब का सिलसिला जो है वो है कि जिसकी वजह से मुसलमानों में इस्लाम और ईमान बाकी। इसलिए आपको जो जिम्मेदारी सौंपी गई है और आप जो काम कर रहे हैं बहुत अहम है, आप अपने काम को कम न समझें, एहसास कहतरी और कमतरी में मुब्तला न हो, बल्कि मैं जैसा कि कहा ये जो अरबी मदरसे वाले जो काम करते हैं उससे भी बढ़कर के आपकी हैसियत है, और अल्लाह ताला ने गोया आपको बकाए इस्लाम का जरिया बनाया। अब हमारी इस वक्त कमी सिर्फ जो है उसकी तरफ मैं मुतवज्जह करना चाहता हूँ, कमी क्या है, अल्लाह ने इतना ऊंचा मकाम हमें दिया और हम ये सिलसिला जो है हम चल रहे हैं, उसके बावजूद हमारे कुलूब में हमारे दिलों में अपनी इस हैसियत की जो कदर व कीमत होनी चाहिए ना वो है नहीं। हम खुद ही अपने मुतालिक हम कितने अहम काम को, कितनी अहम ड्यूटी को बजा रहे हैं हम जानते नहीं, उसकी अहमियत का हमें अंदाज़ा नहीं। हालांकि ये हमारे अकाबिर जो थे वो जब इस काम में लगते थे ना तो उसकी गोया अल्लाह के नज़दीक इसका इतना ऊंचा मकाम है, और मैं बहुत बड़ा काम अल्लाह की रजामंदी का कर रहा हूँ। बुखारी शरीफ में अबू अब्दुर्रहमान अब्दुल्लाह इब्न हबीब सोलमी रहमतुल्लाह अलैह जो बड़े ताबीई हैं और अक्सर कारी जो हैं ये सबा शरा के, उनकी किरात की सनद है, उन्हीं के वास्ते से हुजूर तक पहुँचती हैं। उन्होंने हज़रत उस्मान रज़ी अल्लाह ताला अन्हु वाली वो रिवायत नकल की है, खैरुकुम मन तअल्लमल कुरान व अल्लमहू, तुम में सबसे बेहतर वो है जो कुरान पाक सीखे और सिखलाए। इस हदीस को नकल करने के बाद जो है वो उनका काम क्या था, इतने बड़े आलिम थे फिर भी बच्चों को कुरान ही पढ़ा। किसी ने कहा कि आपको अल्लाह ने इतने उलूम से नवाजा है और आप इन बच्चों को लेकर बैठे हैं कुरान पढ़ाने के लिए, कहा हुजूर के इस इरशाद ने मुझे यहाँ बैठाया। 40 से ज़्यादा साल तक उन्होंने ये खिदमत अंजाम दी है। तो बहरहाल कहने का हासिल ये है कि आप इस वक्त जो काम कर रहे हैं, इसलिए हमें आपको इस काम को उसका जो सलीका है, कोई भी काम अपनी तरतीब से अपने सलीके से वो काम जिस अंदाज से करना चाहिए सही ढंग से किया जाएगा तो वो उम्दा तरीके से अंजाम पाएगा और उसके जो फवाइद हैं जो समरात हैं वो हासिल होंगे। और कोई काम अगर आप उसका ढंग उसका तरीका जो है उससे नहीं करेंगे तो नतीजा ये होगा कि वक्त ज़ाया और बर्बाद होगा, वो काम उसके जो फवाइद हैं वो मुरतब नहीं होंगे और आपकी मेहनत बेकार जाएगी। इसलिए हमें अपने इस काम को उसका जो सलीका उसका जो ढंग है तरीका है उसके मुताबिक पूरे इखलास के साथ हमें किसी को ने अल्लाह को राज़ी करना है। और आप जो हैं ये नहीं, ये बच्चे मेरे पास जो हैं वो अमानत हैं, आपको अल्लाह ने जो कुरान का इल्म दिया, कुरान के अल्फाज का इल्म दिया, मसाइल का इल्म दिया, ये अल्लाह की अमानत है और इस अमानत को आपको पहुँचाना है कहाँ, ये मौजूदा और आने वाली नस्लों तक। फल युबल्लिग शाहिदुल गायब, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने حجت الوداع کے موقع پر جب خطبہ دیا اور خطبے میں جب باتیں ارشاد فرمائی تو ارشاد فرمانے کے بعد تاکید فرمائی تھی کہ جو تم میں موجود ہے, جو میری ان باتوں کو سن رہے ہیں, واقف ہو رہے ہیں, وہ ان لوگوں کو جو موجود نہیں ہیں یا ان باتوں سے واقف نہیں ہیں ان تک پہنچائیں. تو آپ کے پاس اللہ کی ایک بہت بڑی امانت ہے. اس امانت کو, یعنی اگر آپ کو اس مکتب میں باقاعدہ مدرس کے طور پر تجویز نہ بھی کیا جاتا تو بھی آپ کی کیا تھی, ذمہ داری تھی اللہ کی طرف سے کہ آپ کو یہ کام کرنا چاہیے تھا اپنی جگہ پر, اپنے کاروبار. اگر کوئی کاروبار کرتے, حضرت صحابہ کیا تھے, حضرت صحابہ کوئی الگ سے لیکن اپنا کام کر. ابو بخاری شریف میں حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ اپنے باغ میں پانی پلا رہے تھے, اتنے میں شاگرد پہنچے اور پانی پلانا چھوڑ کر درخت کے نیچے بیٹھے اور حلقہ درس کا قائم کیا, ان کو جو پڑھانا تھا پڑھانے کے بعد پھر اپنا کام کیا. تو گویا ہماری اپنی ذمہ داری ہے. خدا نہ خواستہ اس ذمہ داری کو پورا کرنے میں ہم اگر غفلت سے, سستی سے, جو ہے کاہلی سے کام لیں گے تو کل کو اللہ تعالیٰ کے یہاں اس کا جواب دینا پڑے گا. یہ تو ہمارا فریضہ ہے, اللہ نے جو امانت ہمیں دی ہے یہ تو اللہ کا شکر ادا کرو کہ ہم خرما و ہم ثواب. یعنی یہ ذمہ داری تو آپ کو ویسے بھی مفت میں پوری کرنی تھی, اللہ تعالیٰ نے آپ کے لیے ایسے مواقع میسر فرمائے کہ مکتب کے اندر بحیثیت مدرس کے آپ کا تقرر ہوا, اب یہ ذمہ داری جو اللہ کی طرف سے لگی ہوئی تھی وہ بھی پوری کر رہے ہیں, اور بقدر ضرورت ہماری ضرورت پوری ہو کچھ اللہ تعالیٰ دے بھی رہے. ہمارا مقصد یہ نہ ہو دنیا کی دولت, یہ نہیں. ہمارا مقصد تو کیا ہے, دین کو پھیلانا. آپ اپنی نیت کو جتنا زیادہ درست اور بہتر کریں گے نا, اتنی ہی گویا آپ کے کام میں کیا ہوگی, برکت ہوگی. ایسا نہیں, ہمارے اکابر نے بھی پڑھایا اور تنخواہ لے کر پڑھایا, لیکن ہمارے میں اور ان میں فرق ہے. ان کے تنخواہ ان کے یہاں مقصود نہیں تھی, ان کے یہاں مقصود پڑھانا ہی تھا. تنخواہ ملے نہ ملے اس کی کوئی پرواہ نہ کرتے تھے, بلکہ تھوڑی مل رہی ہے اس میں بھی قناعت, بلکہ اگر وہ بھی نہیں ملی تو صبر سے کام لے کے کام کر رہے. ہمارے حضرت مفتی محمود حسن صاحب نور اللہ مرقدہ, اپنے والد حضرت مولانا حامد حسن صاحب رحمۃ اللہ علیہ کا واقعہ بیان کرتے تھے. ان کے والد حضرت شیخ الہند مولانا محمود حسن صاحب رحمۃ اللہ علیہ کے شاگرد تھے, اور شیخ الاسلام حضرت مولانا حسین احمد مدنی رحمۃ اللہ علیہ کے پڑھنے کے ساتھی تھے حضرت مفتی صاحب کے والد. تو حضرت شیخ الہند رحمۃ اللہ علیہ نے وہاں ضلع بجنور میں نہٹور کر کے قصبہ ہے وہاں ایک مدرسہ قائم کیا تھا. جب حضرت مفتی صاحب کے والد حضرت مولانا حامد حسن صاحب پڑھ کر کے فارغ ہوئے تو حضرت شیخ الہند رحمۃ اللہ علیہ نے ان کو وہاں بھیجا کہ تم وہاں یہ کام کرو, یہ خدمت کرو. وہیں پڑھاتے تھے. ہمارے حضرت مفتی صاحب بتلاتے تھے کہ جب وہ بوڑھے ہو گئے تو میں نے خط لکھا والد صاحب پر کہ والد صاحب اب آپ بہت بوڑھے ہو گئے ہیں, ایسا کریں کہ اب وہاں نہٹور میں رہنے کے بجائے ہمارا وطن ہے گنگو, وہاں آ جاؤ, وہاں آ جاؤ, وہاں رہو. تو کہا کچھ دنوں تک تو جواب نہیں دیا, پھر جب اصرار کیا تو پھر جواب میں آیا کہ لوگ کیا کہیں گے کہ بیٹے کے سر پہ جا کے پڑ گیا. تو حضرت فرماتے ہیں کہ اس کے جواب میں میں نے لکھا کہ لوگ مجھے کیا کہیں گے کہ بوڑھے باپ کو وہاں لگا رکھا ہے کام. انہوں نے جیسی بات کی تھی ایسا حضرت نے جواب دیا. خیر پھر کہا کہ جو ہے یہاں کچھ لوگوں کے میرے اوپر قرضہ ہے, اب ظاہر ہے میں یہاں چلا آؤں گا تو کیسے, جب تک کہ وہ میرا فرض ادا نہ ہو قرضہ وہاں تک میں نہیں آ سکتا. تو حضرت مفتی صاحب نے کہ ایک دن میں چھٹی لے کر وہاں پہنچا کہ آپ مجھے ایک فہرست دے دیجئے, ان لوگوں کو بلا لیجئے, اس وقت جتنوں کا ادا کر سکتا ہوں کر دوں گا, جو باقی رہے گا آپ کے سامنے اس کی ذمہ داری میں اپنے سر لے لوں گا کہ میں اب یہ اس کا مطالبہ میرے ابا سے مت کریو, میں دوں گا تاکہ آپ کا ذمہ بری ہو جائے. تو کہا قرضہ کیا تھا, کچھ نہیں تھا, وہ تو ایک بہانہ تھا, ایک دو آنے کسی کے باقی تھے, وہ تو مجھے جو ہے اس سے روکنے کے لیے کہا تھا. پھر کہنے لگے کہ یہاں کچھ بچے میرے پاس پڑھتے ہیں, कहा मैंने यूं कहा कि आप वहां जाए, वहां भी कुछ बच्चे आपके हवाले कर देंगे तो आप वहां पर बैठ कर पढ़ाएंगे। तो कहा उनके पास कब कोई जवाब नहीं रहा तो क्या फरमाया, हजरत शेखुल हिंद रहमतुल्लाह अलैह ने मुझे यहाँ पर बिठाया है, कल को कयामत में अगर उन्होंने मुझसे पूछ लिया कि एक जगह पर तुमको भेजा था, तुमने वह जगह क्यों छोड़ दी, मैं क्या जवाब दूंगा। कहा नहीं आए, यहाँ तक कि उनका इंतकाल वहीं हुआ, कहाँ, नेहटोर में, और वहीं दफन हुए। और कनात का और इस्तिगना का यह आलम था कि मस्जिद के मदरसे के जो मुतवल्ली थे वो भी आलिम थे, हजरत के अपनी जो है अपना खाना, अपनी रोटी रात एक ही टाइम खाते थे वो, और हजरत मदनी रहमतुल्लाह अलैह कभी कभार जब वहाँ तशरीफ ले जाते थे तो उनका क्या उन्हीं के यहाँ होता था, वो मुतवल्ली साहब के यहाँ। तो मुतवल्ली साहब हजरत मदनी के आने पर इनको भी दावत देते थे, लेकिन ये कभी उनके यहाँ खाते नहीं थे, बस अपनी रोटी अपना सालन घर। तो उनके एक मरतबा उन मुतवल्ली साहब ने इनकी मौजूदगी में हजरत शेखुल इस्लाम मदनी रहमतुल्लाह अलैह से कहा कि ये आपके जो साथी हैं, मैं उनको बार बार अपने यहाँ दावत देता हूँ, जब आप आते हैं तो आपके साथ खाने के लिए इनको भी इसरार करता हूँ, मेरी कमाई में कोई शुबा नहीं है, मेरी अपनी खेती है, मैं अपने खाद से खेती करता हूँ, मेरी कमाई में कोई शुबा हो तो वो बताएं, नहीं है, फिर भी क्यों मेरे यहाँ खाते नहीं, अब जरा इनसे पूछो। तो क्या वो हजरत कुछ कहें इससे पहले मेरा वालिद साहब ने क्या कहा कि आप ये तो मेहमान हैं इसलिए आके यहाँ खाएंगे, मेरा तो यहाँ घर है, मैं काहे को आपके यहाँ खाऊं, कभी नहीं खाया। कहा ये इतना इस्तिगना का यह आलम। वहाँ मस्जिद में जो ये थे इमाम साहब थे, पहले मदरसा ही पढ़ाते थे, मस्जिद में इमाम साहब का इंतकाल हुआ तो फिर इन्होंने कहा कि दूसरा इमाम आएगा, वहाँ तक जो है वो नमाज पढ़ा, नमाज कुछ दिन नमाज पढ़ाई, लोगों ने यूँ सोचा कि ये तो ये बराबर थे, आप ही नमाज पढ़ेंगे, ठीक है मैं भी पढ़ाऊँगा, तनख्वाह नहीं लेते थे। कुछ मुद्दत के बाद लोगों ने मिलजुल करके उनके सामने बात पेश की कि आप तनख्वाह लीजिए। तो इन्होंने कहा, रोते हुए कहा कि एक पढ़ाने का काम था वो तो मैं तनख्वाह लेकर करता हूँ, एक नमाज जो अल्लाह वास्ते पढ़ाता था क्या उस पर भी मैं तनख्वाह लूँ। तो मैं ये नहीं क्या, मैं ये बतलाना चाहता हूँ कि हमारे अकाबिर की सोच क्या थी और आज हमारी सोच क्या है। हमें भी दीन का काम इसी इखलास के साथ और इसी जज्बे के साथ करना है। हमारी नीयतों में अगर तब्दीली और इखलास आ गया उसकी बड़ी बरकत जाहिर होगी। आप हजरात इस वक्त जिस इलाके में काम कर रहे हैं, यहाँ ये जजायर अंडमान के अंदर, मैं आप मुझसे ज़्यादा यहाँ के हालात से वाकिफ़ हैं। ये दौर ऐसा है कि लोगों को तो पढ़ी नहीं अपनी औलाद को पढ़ाने की, लेकिन हमको गोया फिर यूँ समझे कि हमारी गई, यूँ समझिए आप, उनकी गरज नहीं है, किसकी है, हमारी गरज है। आपने पढ़ा होगा गालिबन फ़ज़ाइल तबलीग में है या फ़ज़ाइल सदक़ात में, किसी जगह हज़रत शेख ने रिवायत जिक्र की है कि वहाँ मदीना मुनव्वरा में जो कबाइल आबाद थे तो अशअरी जो हिजरत करके आए थे, कबीले अशर के लोग इल्म पढ़ाए हुए थे, अच्छा जानने वाले। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने एक मरतबा आपने महसूस किया कि नए इस्लाम लाने वाले आते हैं तो उन पर जो मेहनत करनी चाहिए वो होती नहीं, तो एक मरतबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बहुत सख्त अल्फाज में तंबीह फरमाई, क्या बात है, तुम में से बहुत से लोग वो हैं जो इन चीज़ों को जानते हैं लेकिन दूसरे अपने उन भाइयों को जो नहीं जानते उनको सिखाने का अहतमाम नहीं करते, अगर ऐसा नहीं करेंगे तो फिर अल्लाह का अजाब आएगा। तो फिर यह शरीर कहते बाद में हुजूर की खिदमत में हाजिर हुए, अर्ज किया कि अल्लाह के रसूल आपका इशारा किसकी तरफ था, कि तुम्हारी तरफ, कि हम क्या करें, हम क्या करें, आप जो फरमाए, अब हम अब तुम्हारे हवाले इनको करते हैं, ये नए आने वालों को उनको सिखाओ। चुनांचे फिर इन्होंने जिम्मेदारी ली, जो भी आते हुजूर उनके हवाले करते, चंद दिनों में वो उनको बाकायदा ज़रूरी चीज़ें पढ़ा लिखा कर कायम इस काबिल बना देते, दूसरे आते। तो अल्लाह ताला ने आपको इल्म दिया है, ये अमानत दी है, आपको चाहिए कि इस अमानत को यहाँ की नई नस्ल तक पहुँचाएँ, मौजूदा और आने वाली नस्लों तक, इंशाल्लाह जितना इखलास के साथ जितना मेहनत के साथ ये काम आप करेंगे अल्लाह ताला आपकी علم میں بھی برکت دیں گے, آپ کی عمروں میں بھی برکت دیں گے, آپ کے دوسری چیزوں میں بھی برکت. یہ خالی ہم اپنے کام کو, آج کل ایک مزاج یہ بھی بنتا جا رہا ہے, کوئی بھی کام کسی سے کرنے کے لیے کہا جائے کیا دو گے اس کے بدلے میں, ہمارا ایک مزاج یہ بنتا ہے نہیں, ہمیں کچھ نہ, اللہ سے معاملہ کرنا, اللہ تعالیٰ کی ذات دینے والی ہے, وہ سب کو کھلاتا پلاتا ہے, تو جو اس کے دین کا کام کرے گا اس کو اللہ کیا محروم رکھے گا. لیکن اتنا ہے, بقول حضرت شیخ رحمۃ اللہ علیہ کے عابطی میں بھی لکھا اور حضرت کی زبان سے بھی سنا کہ بھائی جو ہے اللہ تعالیٰ آزما کر ذرا حالات دے کر یہ کرتے ہیں کہ پکا ہے یا کچا ہو تو ہٹ جائے, پکا ہو تو رہے. تو اس لیے حقیقت تو یہ ہے کہ ہم جتنا اخلاص کے ساتھ کام کریں گے اللہ تعالیٰ ہماری ضرورتوں کی بھی کفالت فرمائیں گے, اور یہ جو ہمارے پاس یہ دولت ہے اس کی وجہ سے وہاں بہت کچھ حاصل ہوگا. یہ دنیا کی دولت کی کوئی حیثیت نہیں, ان چیزوں کو دیکھ کر رال ٹپکانے کی یا ہرس اور لالچ میں آنے کی, اس کے پاس اتنا عمدہ مکان ہے, اس کے پاس کار ہے, اس کے پاس کچھ نہیں. ان لوگوں کے اندر جھانک کر آپ دیکھیں گے نا, ان پر رحم آئے گا. یہ کروڑوں اور اربوں کے مالک ہیں لیکن راتوں کو ان کو نیند نہیں آتی, لوگوں کو بستر پر کروٹیں بدلتے ہوئے ان کی رات گزرتی ہے, دن بھر 24 گھنٹے دلوں میں بے چینیاں رہتی ہے, یہ ٹینشن ہے, وہ ٹینشن ہے, ساری پریشانیاں. اللہ تعالیٰ نے ہم کو اپنے دین کی خدمت پہ لگا رکھا ہے, کوئی اگر ٹینشن تھوڑا بہت ہے تو تیل مرچی کا ہے, اس کے علاوہ اور کچھ نہیں ہے. سمجھ میں آیا کہ نہیں؟ اس لیے اللہ کا شکر ادا کرو کہ اللہ تعالیٰ نے ہمیں یہ سعادت عطا فرمائی اور اللہ نے یہ موقع دیا. خوب محنت کرو, محبت کے ساتھ بچوں کو پڑھاؤ, مار پٹائی کی اب ضرورت نہیں. آپ نے اور ہم نے کہیں پڑھا ہوگا کہاں, روضۃ الادب میں یا مفید الطالبین میں, کہ ضرب للصبیان کلمائے فل بستان, وہ بھول جاؤ. سمجھ آیا کہ نہیں؟ ہمارے گجراتی میں بولتے ہیں کہ سوٹی واگے چم چم ودیا وے گھم گھم, مطلب کہ لکڑی لے پڑتی ہے تو علم بہت آتا ہے. یہ سب یہ زمانہ گیا. اب تو یہ لوگ ویسے تو ہمارا کوئی مولوی بیچارہ ایک آدھ لکڑی مار دیتا ہے تو لوگ کیا کہتے ہیں, ارے دیکھو نا وہاں اسکول میں جاؤ نا, وہ مشن کی اسکول کے اندر کیسی محبت سے یہ جو ہے وہاں کی آپائیں پڑھاتی ہیں, یہ کرتی ہیں, حالانکہ وہ تو لاکھوں ہزاروں روپے لیتے ہیں فیس کے. لیکن خیر ہمیں یہ نہیں کہنا ہے, میں تو یہ بتلانا چاہتا ہوں کہ ہمیں محبت سے پڑھانا ہے. نبی کریم صلی اللہ علیہ وسلم, حدیث میں حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی روایت ہے, فرماتی نبی کریم صلی اللہ علیہ وسلم نے اپنی زندگی میں کبھی کسی کو نہیں مارا, نہ غلام کو, نہ باندی کو, نہ کسی جانور کو, کسی کو مارا نہیں آپ نے, کبھی بھی نہیں مارا. آپ کے اندر تو اللہ نے ایسی نرمی رکھی تھی. قرآن میں باری تعالیٰ فرماتے ہیں, فبما رحمت من اللہ لنت لہم ولو كنت فظا غليظ القلب لانفضوا من حولك. اے نبی, اللہ کی مہربانی ہی ہے کہ آپ ان کے لیے بہت نرم ہیں, اگر آپ سخت دل اور اکھڑ مزاج ہوتے تو یہ لوگ کیا ہو جاتے, آپ کو چھوڑ کے بھاگ جاتے. کون؟ صحابہ, جو آپ پر فدا ہونے والے. یہ قرآن کہتا, معلوم ہے یہ سختی جو ہے لوگوں کو کیا کرتی ہے, دور کرتی ہے. نرمی جو ہے, محبت, یہ قریب کرتی ہے. بچوں کو بھی مانوس کرو, کوئی بات نہیں, نہیں یار لیکن پھر بھی بہت یہ تو منتظمین سے مل کر کے ان کی تدبیریں سوچو. ہم اپنے طور پر کوئی اقدام نہ کریں, یہ بچہ بہت محنت کی, یاد نہیں بتا رہی میری سمجھانے میں کمی, آپ بھی ذرا سمجھا لیجئے, ہم کیا کریں آئندہ اس کو پڑھانے کے لیے لگا رہے ہیں, تدبیریں کرو. لیکن اس طرح بہرحال ان بچوں کو جتنا مانوس کرو گے, پڑھاؤ گے اور اس کی وجہ سے وہ پڑھیں گے تو آپ کے لیے صدقہ جاریہ ثابت ہوں گے. تو حقیقت تو یہ ہے, یہ خدمات جو آپ انجام دے رہے ہیں اللہ کے ہاں اس کی بڑی قدر و قیمت ہے, اور خاص کر کے اس علاقے میں جہاں اس کی زیادہ ضرورت ہے. یہاں آپ جانتے ہیں اسے, یہاں تو آپ لوگ ایسی محنت کیجیے اور ایسا ماحول بنائیے کہ جہاں جہاں مکتب نہیں ہے اور ضرورت ہے وہاں بھی مکتب کیا ہو جائیں, قائم ہو جائیں, اور خوب جی جان سے جی لگا کر پڑھائیے. آپ کو اللہ نے جو نعمت دی ہے اس سے آپ جتنا, دیکھو دنیا کا ایک آدمی دکان لے کر بیٹھتا ہے اور شام تک وہ 500 روپیے کما سکتا ہے, تو وہ کبھی بھی 499 पर राजी नहीं होगा। वो कहा मैं तो पूरे 500 ही कमा सकता हूँ तो कमा के जाऊंगा, समझा है कि नहीं। इसी तरीके से हम और आप इन बच्चों पर मेहनत करके बहुत कुछ नेकियां हासिल कर सकते हैं। 10 बच्चों को हम गाड़ी अच्छी तरह पढ़ा सकते हैं तो हम 10 से कम पर किफायत नहीं करेंगे, बल्कि 15 को पढ़ाने की कोशिश करेंगे। मतलब यह है कि जैसे दुनियादार दुनिया की दौलत हासिल करने के मामले में कमी पर राजी होता नहीं, ऐसे हम भी कमी पर राजी नहीं होंगे। हमें भी इसका एहतमाम करना है। जितना आप हजरात इसकी तरफ लगेंगे इंशाल्लाह अल्लाह ताला उसकी वजह से आपकी जान में, आपके ईमान में, आपके आमाल में, आपकी नेकियों में खूब बरकत अता फरमाएंगे और यहाँ इस्लाम के बका की शक्लें पैदा होगी। अल्लाह ताला आपको इसकी तौफीक दे और आपकी इन मेहनतों को अल्लाह ताला हुस्ने कबूल अता फरमाए। दुआ कर लीजिए। सुभानक अल्लाहुम्मा व बिहमदिक व तबारक इस्मुक व तआला जद्दुक व ला इलाहा गैरु अल्लाहुम्मा सल्ली व सल्लिम व बारिक अला सय्यदिना व मौलाना मुहम्मद व अला आलि सय्यदिना व मौलाना मुहम्मद كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مدلين سلما لأوليائك وحربا لأعدائك نحب بحبك من أحبك ونعادي بعداوتك من خالفك من خلقك اللهم أغننا بالعلم وزيننا بالحلم وكرمنا بالتقوى وجملنا بالعافية اے اللہ تو نے محض اپنے فضل سے اپنے دین کا علم سیکھنے کے لیے ہمارا انتخاب کروا کر مدرسوں میں بھیجا، مشفق اساتذہ کی تعلیم و تربیت کے نتیجے میں اس نعمت سے تو نے ہمیں نوازا، اور فراغت کے بعد بھی اے اللہ ہمیں ادھر ادھر لگنے کے بجائے تیرے دین اور علم دین کی اشاعت اور حفاظت کی خدمت کے اندر تو نے ہمیں مشغول کیا۔ یہ تیرا وہ انعام ہے کہ دنیا کی کوئی اور نعمت اس کا مقابلہ نہیں کر سکتی۔ اے اللہ تیری اس نعمت کی قدردانی اور اے اللہ اس کی شکر گزاری کہ ہمیں توفیق عطا فرما اور ان کاموں کے لیے ہمیں قربان ہو جانے کی توفیق عطا فرما۔ ہمیں اپنی تمام صلاحیتوں کو، اپنے قوا کو، تیری دی ہوئی نعمتوں کو، تیرے دی ہوئے اسباب و وسائل کو، تیرے دین، علم دین کی اشاعت کے لیے، خدمت کے لیے، حفاظت کے لیے بھرپور طریقے سے استعمال کرنے کی توفیق عطا فرما۔ اپنے اسلاف کرام کے نقش قدم پر چلتے ہوئے اپنی زندگی کی ہر ہر گھڑی کو تیرے دین کی اشاعت کے لیے لگانے کی ہمیں توفیق عطا فرما۔ اے اللہ اس کا شوق دے، رغبت دے، یہی جذبہ دے، اسی کو اپنی زندگی کا مشن اور مقصود بنانے کی ہمیں توفیق عطا فرما۔ اے اللہ دنیا کے پیچھے لگنے سے ہماری حفاظت فرما، ہماری ان صلاحیتوں کو اے اللہ دنیا کے لیے استعمال ہونے کے بجائے آخرت کے لیے استعمال فرما لے۔ ہمیں ابنائے دنیا میں سے نہ بنا، ابنائے آخرت میں سے بنا لے۔ اپنے فضل کا معاملہ فرما، ہر قسم کے فتنوں سے ہماری حفاظت فرما۔ اے اللہ اس علم کی اشاعت کی راہ میں ہر قسم کے تزلزل اور ڈگمگانے سے ہماری حفاظت فرما، ثبات قدمی عطا فرما۔ کیسے ہی حالات آویں اے اللہ مضبوطی کے ساتھ اسی کام میں لگے رہنا ہمارے لیے آسان فرما۔ اے اللہ تو ہماری تمام ضروریات کی اپنے خزانہ غیب سے کفالت فرما، ہمیں کسی کا محتاج و دست نگر نہ بنا، ہماری روزیوں میں برکت و وسعت عطا فرما۔ دو اے اللہ تیری ساری مخلوق سے مستغنی فرما کر اے اللہ تو ہمیں اب تیرا محتاج بنا کر ہماری ضرورتوں کی کفالت تو اپنے خزانے غیب سے کر لے، اور اے اللہ ان کاموں میں ہمیں لگائے رکھ۔ زندگی کے آخری لمحے تک اللہ ان خدمات کو انجام دینا ہمارے لیے آسان فرما، ہماری نسلوں کو بھی اللہ اس کے لیے قبول فرما لے. ہم گنہگار ہیں، خطاکار ہیں، اللہ ہماری کمزوریوں اور خطاؤں کی وجہ سے اس نعمت سے ہمیں محروم نہ فرما، اللہ اس سعادت سے ہمیں محروم نہ فرما، ہماری کوتاہیوں کو معاف کر دے، اپنی کوتاہیوں کا ادراک و احساس ہمیں عطا فرما اور اس کی اصلاح کی تو ہمیں توفیق عطا فرما. اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما، مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، حاجت مندوں کی حاجتیں پوری فرما، جو جس مصیبت میں گرفتار ہے اس سے نجات عطا فرما. اے اللہ، یہ تیرے بندے اس جزائر کے اندر تیرے دین کی اشاعت اور حفاظت کی خدمتیں انجام دے رہے ہیں، اے اللہ تو ان پر اپنی رحمتیں نازل فرما، ان کے قلوب کو اور ان کے پاؤں کو اللہ ان خدمات کے لیے جمع دے، ان کی ضرورتوں کی کفالت فرما دے. اللہ ہر موڑ پر تو ان کی رہنمائی فرما، دستگیری فرما، مشکل کشائی فرما، فتنوں سے ان کی حفاظت فرما. اللہ ان کی نسلوں کو بھی قبول فرما لے. اللہ سب سے راضی ہو جا. تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما. جن شر و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. یہاں موجود تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما. ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم.